नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल माघ 10 गते बिहिबार, माघ कृष्ण पक्ष नवमी तिथि, तद अनुसार 23 जनवरी सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। सामाजिक सञ्जाल व्यवस्थित बनाइने शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने भएको छ। फेसबुक, एक्स, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन संघीय संसदबाट विधेयक पारित गर्ने तयारी गरिएको छ। माघ 7 गतेको मन्त्री परिषदका निर्णय हिजो सिंहदरबारमा सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक सञ्जालको संचालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो। उक्त विधेयक संसदबाट पारित भएसँगै राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नेदेखि संचालनका सम्बन्धमा समेत व्यवस्थित मापदण्ड बनाइनेछ। मन्त्री गुरूङले समपूरक अनुदान सम्बन्धी कार्यविधि 2081, विशेष अनुदान सम्बन्धी कार्यविधि 2081 स्वीकृत गर्ने निर्णय पनि भएको जानकारी दिनुभयो। यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। गोर्खापत्रबाटै रोयल्टी बाँडफाँडमा आयोगको सुझाव, प्रशासनिक खर्चमा प्रयोग गर्न रोक शीर्षकको खबर लिँदैछौ। प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी रकमलाई प्रशासनिक खर्चका रूपमा खर्च गर्न नसक्ने व्यवस्था लागू गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुझाव दिएको छ। प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडको विद्यमान संरचनाको पुनरावलोकन सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले रोयल्टीलाई प्रशासनिक खर्चका रूपमा खर्च गर्न नसक्ने गरी अन्तर सरकारी वित्त व्यवस्थापन ऐन संशोधन गर्न सुझाव दिएको हो। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 रोयल्टीलाई पनि राजस्व बाँडफाँडका रूपमा परिभाषित गरेको र ऐनको दफा 21(4) प्रदेश तथा स्थानीय तहले आफ्नो आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्रशासनिक खर्च पुग्ने गरी आय व्ययको अनुमान पेश गर्नुपर्ने व्यवस्था गरेकोमा रोयल्टीबाट प्राप्त रकम प्रशासनिक खर्चका रूपमा खर्च गर्न नसक्ने गरी उक्त ऐनमा संशोधन गर्ने प्रतिवेदनमा आयोगको सुझाव छ। आयोगले यसको विकल्पमा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी रकमलाई प्राकृतिक स्रोतको संरक्षणमै उपयोग गर्न सुझाव दिएको छ। प्राकृतिक स्रोतको परिचालनबाट उत्पन्न प्रतिकूल प्रभाव व्यवस्थापनमा नै खर्च गर्ने गरी आवश्यक कानूनी व्यवस्था मिलाउने प्रतिवेदनमा उल्लेख छ। यसका लागि ऐन नियम मार्गदर्शन निर्माण गर्नुपर्ने आयोगको प्रस्ताव छ। आयोगले वन र संरक्षित क्षेत्र सम्बन्धमा संघ र प्रदेशको अधिकार र जिम्मेवारी फरक भएकाले अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 वन र संरक्षित क्षेत्रलाई अलग अलग शीर्षकमा रहने गरी ऐन संशोधन गर्न सुझाव दिएको छ। प्रशासनिक खर्चमा प्रयोग गर्न रोक, रोयल्टी बाँडफाँडमा आएको सुझाव सम्बन्धी यो खबर गोर्खापत्रमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा 17 वर्षदेखि चिसो भूइँमा पर्दै बालबालिका शीर्षकको खबर प्रकाशित छ। फतुवा विजयपुर नगरपालिका एक गम्महरिया गाउँदेखि पूर्वपट्टि लाल बकैया नदी छ। नदी आडेमा रहेको सानो झुपड़ीमा दलित प्राथमिक विद्यालयको बोर्ड झुण्डाइएको देखिन्छ। मधेसमा बढ़दो शीतलहर चलिरहँदा तारबार समेत नगरिएको झुपड़ी बाहिर भूइँमा कठ्याङ्ग्रिँदै बालबालिका चिच्याएर पढ़िरहेका छन्। 2064 गाउँकै दलित गणेश महराले दान गरेको 10 धुर जग्गामा दलित प्राविको झुपड़ी ठड़िएको छ। झुपड़ी 2078 नगरपालिकाले बाँसको टाटीले घेरा लगाएर बनाइदिएको हो। 17 वर्षदेखि अधिकांश दलित विद्यार्थी गमहरिया गाउँको यस विद्यालयको आँगनमा बोरा र पाल ओछ्याएर पढ्दै आएका छन्। बालबालिकाले घरबाटै बोरा र पाल बोकेर ल्याउँछन्। नल्याउनेले चिसो भूइँमा बस्नुपर्छ। अभिभावकले नयाँ भवन बनाइदिन पटक पटक नगरपालिकासँग आग्रह गर्दै आएका छन्। तर पालिकाले चासो नदिएपछि बालबालिका कष्ट सहेरै पढ्न बाध्य छन्। विद्यालयमा पुग्दा प्रधानाध्यापक हिरालाल प्रसाद यादव खुल्ला आकाशमुनि चिसो भूइँमा बसेका बालबालिकालाई पढ़ाइरहनु भएको थियो। हेर्नुहोस् बालबालिका र विद्यालयको अवस्था, खोइ राज्यले वास्ता गरेको। स्थानीय सरकारले पनि चासो दिएको छैन। उहाँले भन्नुभयो, बाल बालिकाले यस्तो कष्ट भोग्नुपर्दा पनि कतैबाट वास्ता गरिएको छैन। विद्यालयका नाममा नगरपालिकाबाट रकम निकास भएको सुनेको छु, तर त्यो रकम कहाँ गयो थाहा भएन। विद्यालयमा फर्निचर र भवन नभएकाले बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्न बाध्य भएको उहाँले बताउनुभयो। भवनका नाममा दुई ससाना छाप्रा छन्, त्यो पनि चारैतिर खुला छ। लगातार चिसो बढ्दै गएको छ, बालबालिकाले घरबाट बोरा बोकेर आउनुपर्ने बाध्यता छ, अभिभावक पनि चिन्तित छन्। प्रधानाध्यापक यादवले भन्नुभयो, विद्यालयमा पूर्वाधारका नाममा भवन, डेस्क बेन्च, शौचालय केही छैन, हाजिर रजिस्टर र अन्य महत्वपूर्ण कागज पत्र समेत प्लास्टिकको झोलामा राख्नु परेको छ। 17 वर्षदेखि चिसो भुइँमा पढ्दै बालबालिका शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आर्थिक अपराधमा संगठित गिरोह शीर्षकको खबर गोर्खापत्रको अग्रपृष्ठबाट लिँदैछौ। सहकारी संचालक गितेन्द्र बाबु राई, टेलिभिजन प्रस्तुता रवि लामिछाने, पूर्व प्रहरी महानिरीक्षक सबिलाल बन्जाडे जोशी सहितको समूहले विक्रम सम्वत 2078 असोज 15 गते ठूलो तामझामसहित एक टेलिभिजन सञ्चालनमा ल्यायो। गोर्खा मीडिया प्रहरीले काठमाण्डको बालुवाटारबाट सञ्चालन गरेको ग्यालेक्सी 4K टेलिभिजनका अध्यक्ष समेत रहेका जीवी राई र प्रबन्ध निर्देशक रवि लामिछानेले काठमाण्डको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, चितवनको सहारा, पर्साको सानो पाइला सहकारीमा सर्वसाधारणले बचत गरेको झण्डै 1 अर्ब रूपियाँ अवैध रूपमा प्रालीमा भित्राएर हिनामिना गरेको अभियोगमा सम्बन्धित जिल्लाका अदालतहरूमा मुद्दा दायर भइसकेको छ। यी सहकारीको रकम अवैध रूपमा गोर्खा मीडियामा ल्याउन र अवैध रूपमा हिनामिनामा झण्डै 90 जना विरूद्ध संगठित अपराधको अभियोग समेत लागेको छ। जीवी राईको समूहले मात्र 10 सहकारीको 16 अर्ब 50 करोड़ रूपियाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको छ। सहकारी ठगी आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली सहित 10 जना यति बेला पूर्वपक्षका लागि थुनामा हुनुहुन्छ। इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका प्रमुख नेपाली सहितको टोलीले कास्कीको बागलुङ शाखा विस्तार गरी 11,529 जना गैर शेयर सदस्यहरूको 1 अर्ब 54 करोड़ रूपियाँ हिनामिना गरेको आरोप छ। यो खबर गोर्खा पत्रमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा आधा वर्ष बितिसक्यो, प्रदेश सरकारको पूँजीगत खर्च सधैं झै न्यून शीर्षकको खबर मूल खबरका रूपमा प्रकाशित छ। विगतमा बजेट कार्यान्वयनमा असफल देखिएका प्रदेश सरकारहरूले यसपटक पनि बजेट खर्च बढ़ाउन सकेका छैनन्। 6 महिनाको अवधिलाई हेर्दा प्रदेश सरकार यो आर्थिक वर्षमा पनि बजेट कार्यान्वयनमा चुक्ने देखिन्छ। दुई ठूला दल मिलेर बनेको सरकारको पनि यस वर्षको विकास खर्च निराशाजनक देखिएको छ। प्रदेशमा आर्थिक वर्षको अन्त्यमा मात्रै धेरै बजेट खर्च गर्ने प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाउने भएको देखिन्छ। यो खबर अन्नपूर्ण पोस्टमा मूल खबरका रूपमा प्रकाशित छ। अन्नपूर्णको अग्रपृष्ठबाटै मधेसको सरकारी कामकाजका लागि 5 भाषा प्रस्ताव शीर्षकको खबर लिँदैछौ। मधेस प्रदेश स्थापना भएको 7 वर्षपछि प्रदेशसभामा प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 प्रवेश पाएको छ। बुधबार बसेको प्रदेशसभाको बैठकमा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्नुभएको हो। प्रस्तुत विधेयकमा नेपाली बाहेक 5 भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रस्तुत गरिएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार मधेस प्रदेशमा जम्मा बोलिने भाषा 62 छन्, जसमध्ये सर्वाधिक बोलिने मातृभाषा मैथिली 41.73%, दोस्रो भोजपुरी 18.81%, बज्जिका 18.44%, नेपाली 5.76%, थारू 4.17%, उर्दू 4.08%, मगही 3.52%, तामाङ 1.65 छ। मधेस प्रदेश सरकारले प्रस्तावित गरेको कामकाजको भाषामध्ये हिन्दी यस प्रदेशमा 0.23% जनताले मात्रै बोल्छन् भने यो 10 औं बोलिने भाषाको रूपमा प्रयोग भएको तथ्याङ्कले देखाउँछ। त्यसै गरी अंग्रेजी भाषा यस प्रदेशमा जम्मा 45 जनाले मात्रै कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याएको तथ्याङ्क छ। मधेस प्रदेशमा बहुसंख्यक जनताले बोल्ने नेपाली भाषा बाहेक मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी लगायतका भाषाहरूको संरक्षण, सम्वर्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा जनताको सहज पहुँच र प्रत्याभूतिलाई अभिवृद्धि गरी बहुजातीय र बहुभाषिक विविधता, एकता र सामाजिक भाषिक न्याय कायम गर्न यो ऐन बनाइएको विधेयकको प्रस्तावनामा उल्लेख गरिएको छ। मधेसको सरकारी कामकाजका लागि 5 भाषा प्रस्ताव, यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। सय वर्ष चेपाङ दम्पतिलाई नयाँ घर शीर्षकको खबर कान्तिपुर दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। घामपानी छिर्ने अत्यन्त साँगुरू छाप्रोमा बस्दै आएका सय वर्षीय जयराम चेपाङ दम्पति चिटिक्क परेको शौचालय सहितको नयाँ घर पाउँदा दंग छन्। निसन्तान जयराम दम्पतिलाई पोखरा घर भई अमेरिका बस्दै आएका कर्ण गुरूङको परिवारले पक्की घर बनाइदिएको हो। मकवानपुरको राक्सीराङ गाउँपालिका 5 अभियन्ता रेखा लोपचन तामाङको अगुवाईमा निर्माण गरिएको घरमा चेपाङ दम्पतिलाई पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले डोर्याउँदै प्रवेश गराउनुभयो। कार्पेट बिछाइएको र बिस्तारासहितको दुई पलङ भएको कोठाभित्र छिर्दै जयराम चेपाङले भन्नुभयो, किम दुती आस्तेया घर पाउँदा खुशी लाग्यो। सँगै लगौटी लगाइरहने जयरामलाई छिमेकीले कट्टु लगाइदिएका थिए। शरीरको माथिल्लो भाग ढाक्न खोलिएको निलो कमिज पनि लगाइदिएका थिए। सय वर्ष चेपाङ दम्पतिलाई नयाँ घर शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा वैदेशिक रोजगारमा वार्षिक 14.5% वृद्धि शीर्षकको खबर प्रकाशित छ। सरकारले युवालाई स्वदेशमै टिकाउने योजना अनुरूप विभिन्न नीति अवलम्बन गर्दै आए पनि वर्षेनी वैदेशिक रोजगारमा बाहिरिने युवाको संख्या झन बढ़दै गएको छ। चालू आर्थिक वर्षको 6 महिनासम्ममा मात्रै 3,93,067 जना वैदेशिक रोजगारमा गएका छन्। यो कुल संख्यामध्ये नयाँ श्रम स्वीकृति लिएर 2,25,625 र 1,62,628 पुनः श्रम स्वीकृति लिएर विदेशिएका छन्। अझ विदेशी नै कुल संख्यामा पुरूषको हिस्सा 89% 60,153 छ भने महिला 11% 7,105 छन्। चालू आर्थिक वर्षको विदेशी निको तथ्याङ्क गत आर्थिक वर्षको तुलनामा 14.46% बढ़ी हो। आर्थिक वर्ष 2080-81 पुससम्ममा नेपालबाट 3,43,405 युवाहरू विदेशिएका थिए। यस अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको 6 महिनामा 49,662 थप विदेशी नै युवा बढ़ेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ। विगत 4 आर्थिक वर्षको 6 महिनासम्म विदेशीको संख्यालाई आधार मान्दा वार्षिक 3,63,000 युवा विदेश उड़ेको देखिन्छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यति बेला कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी खबरहरू। नागरिक दैनिकमा 2082 भित्रै महाधिवेशनको तयारीमा एमाले शीर्षकको खबर प्रकाशित छ। सरकारको नेतृत्व गरिरहेको एमाले आगामी 11 महाधिवेशनको तयारीमा जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा छलफल गर्दै आगामी भदौमा विधान महाधिवेशनको निर्णय गर्ने गरी एमाले महाधिवेशनको तयारीमा जुटेको हो। एमालेको विधान अनुसार केन्द्रीय कमिटिको बैठकले विधान महाधिवेशन तोक्ने भए पनि पदाधिकारी तथा सचिवालय बैठकले गरेका निर्णय केन्द्रीय कमिटिबाट अनुमोदन गर्ने गरी आगामी विधान महाधिवेशनको मिति तय गरेको हो। नेकपा एमाले 2084 अघि नै 11 महाधिवेशनको तयारीमा जुटेको छ। एमालेको विधान महाधिवेशन 2082 भदौमा हुने भएपछि करिब करिब 2082 भित्रै महाधिवेशन गरिसक्ने तयारीमा जुटेको हो। यदि 2082 महाधिवेशन भएन भने 2083 पहिलो महिनाभित्रै महाधिवेशन गरेर एमाले 2084 निर्वाचनको तयारीमा जुट्न सक्ने संकेत गरेको छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। नागरिकबाटै लामिछाने विरूद्ध थालियो थुन्छेक बहस शीर्षकको खबर लिँदैछौ। बुटोलको सुप्रिम सहकारी संस्था ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जिल्ला अदालत रूपन्देहीमा हिजो सहकारी ठगी र संगठित अपराध मुद्दामा 5 घण्टा लामो बयान लिइएको छ। हिजो दिउँसो अदालतमा उपस्थित भएका लामिछानेसँग 5 नम्बर न्यायाधीश प्रहलाद कुमार योगीको इजलासले बयान लिएको हो। दिउँसो एक बजे शुरू भएको बयान साँझ सकिएको थियो। पाँच घण्टा लामो बयानका क्रममा लामी छानेले इन्कारी बयान दिएको बताइएको छ। उनले आफू सुप्रिमको शेयर सदस्य पनि नभएको र ऋणी पनि नभएको भन्दै राजनैतिक प्रतिशोधका कारण फसाउन खोजेको आशयसहितको इन्कारी बयान दिएको स्रोतले बताएको छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा शुरू नहुँदै 35 करोड़को संरचना जीर्ण बन्दै एक वर्षमा बन्नुपर्ने चोभारको फलफूल थोक बजार 8 वर्ष बित्दा पनि अलपत्र शीर्षकको खबर प्रकाशित छ। 13 महिनामा सक्ने गरी काठमाडौँको चोभारमा बेग्ला बेग्लै शीत भण्डार सहितको फलफूल र फूलको थोक तथा खुद्रा बजार निर्माण 8 वर्ष सकिँदा पनि अलपत्र अवस्थामा छ। 11 पटकसम्म म्याद थपेको सुविधा पाएर पनि काममा ढिलासुस्ती गरेपछि सरकारले ठेक्का नै तोड्ने निर्णय गरेकोमा अदालतबाट थमौती पाएको ठेकेदारले 3 महिना यता त काम पूर्ण रूपमा रोकेको छ। महादेव खिम्ती निर्माण सेवा, अनक कन्स्ट्रक्सन र बंगलादेशको सामसो जामुन कन्स्ट्रक्सनले संयुक्त जेबी रूपमा 35 करोड़को यो ठेक्का 2073 असोजमा हात पारेका थिए। महादेव खिम्ती निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी हो। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा थारू बस्तीमा 30 वर्षदेखि उही भलमनसा शीर्षकको खबर प्रकाशित छ। कुनै पनि सामाजिक संघ संस्थामा राम्रो काम गर्नेलाई नै समाजले पुनः नेतृत्वमा दोहोरिन बाध्य पार्छ। राम्रो गर्दा गर्दै अर्कोले नेतृत्व लिन खोजे समाजमा विरोध बढ्छ। समाजमा राम्रो काम गर्नेलाई नै अगाडि सारिन्छ। हुन पनि हो, समाजलाई राम्रो गरेको भन्दै धनगढ़ीमा 30 पटक पनि थारू समुदायले भलमनसाको बागडोर सरोज चौधरीलाई सुम्पेका छन्। धनगढ़ी उपमहानगरपालिका 8 धनगढ़ी गाउँस्थित थारू बस्तीमा 29 वर्षदेखि भलमनसाको बागडोर सम्हाल्दै आएका सरोजलाई थारू समाजले 30 पटकका लागि यो जिम्मेवारी दिएको हो। उनी 2052 सालदेखि यो जिम्मेवारीमा छन्। थारू समाजमा हरेक माघीमा भलमनसा र चौकीदार छनौट गरिन्छ। गाउँभरिको छलफलले सरोजलाई नै यसपटक पनि भलमनसाको नेतृत्व दिएको थारू समाजसेवी सूर्य प्रसाद चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो, सरोजले विगत 29 वर्षदेखि नै समाजलाई सकारात्मक दिशातिर डोर्याएकै कारण फेरि पनि उहाँलाई नै समाजले भलमनसाको जिम्मेवारी दिएको हो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रबाट 55% मात्रै चुसाउँछन् आमाको दूध शीर्षकको खबर लिँदैछौ। आमाको दूध अमृत समान भएको विश्व विज्ञानले प्रमाणित गरिसकेको छ। बच्चा जन्मेको 1 घण्टाभित्र आमाको विघौती दूध अर्थात अमृत चुसाइसक्नुपर्छ। तर विश्वको तथ्याङ्क अनुसार शिक्षित र आयस्रोत भएका परिवारमै नवजात शिशुलाई आमाको दूधभन्दा अन्य पदार्थ बोतलबाट खुवाउने गरेको तथ्य बाहिरिएको छ। विश्वको तथ्याङ्कमा जन्मेको 1 घण्टामा दूध चुसाइसक्नेको संख्या 48% रहेको छ भने नेपालमा 55% आमाको दूध चुसाएको पाइएको स्वास्थ्य मन्त्रालयको रिपोर्टमा उल्लेख गरिएको छ। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। आजको राजधानी दैनिकमा ट्रम्पले लिने नीतिले नेपालमा कस्तो असर पर्ला शीर्षकको खबर प्रकाशित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हाले लगत्तै उहाँको विदेश नीतिको असर नेपालसम्म पर्न सक्ने आकलन गर्न थालिएको छ। ट्रम्पले 20 जनवरीमा शपथ लिए लगत्तै विभिन्न देशबाट आफ्नो देशमा आउने सामान आयातमा करको दायरा बढ़ाउनेदेखि आप्रवासन सहितका क्षेत्रमा कड़ा नीति लिने घोषणा गर्नुभएको छ। यदि ट्रम्प प्रशासनले आप्रवासीका विषयमा कड़ाईका साथ नियम लागू गरेमा गैर कानूनी रूपमा कागजविहीन बनेर बसेका नेपाली अमेरिकाबाट निकालामा पर्न सक्ने अवस्था पनि आउन सक्ने अन्तर्राष्ट्रिय मामिलाका विज्ञ शिवराम रिजाल बताउनुहुन्छ। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा विकास बैंकको नाफामा सुधार, निष्क्रिय कर्जा बढ़्यो शीर्षकको खबर प्रकाशित छ। राष्ट्रिय स्तरमा विकास बैंकको नाफामा केही सुधार देखिएको छ। पुष महिनासम्मको वित्तीय अवस्था अनुसार विकास बैंकहरूको नाफा 14.78% बढ़ेको हो। पुषसम्ममा विकास बैंकले 2,58,75,00,000 रूपियाँ नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकको नाफा 2,25,00,000,000 थियो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा नेपाली सिमेन्ट भारतमा प्रतिबोरा 500, स्वदेशमा किन 800 शीर्षकको खबर प्रकाशित छ। पछिल्लो तीन महिनामै उद्योगीहरूले कार्टेलिङ गरेर सिमेन्टको मूल्य दोब्बरसम्मले वृद्धि गरेका छन्। उद्योगीहरूले कार्टेलिङले नेपालमा उत्पादन भएको सिमेन्ट स्वदेशी बजारमा भन्दा भारतमा सस्तो परेको नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो। बिहिबार लेखा समितिको छलफलमा अध्यक्ष सिंहले भारतीय बजारमा प्रतिबोरा 500 रूपियाँमा नेपाली सिमेन्ट पाइने भए पनि स्वदेशी बजारमै 800 रूपियाँसम्म पर्ने गरेको गुनासो पोख्नुभयो। हामी आफूलाई सिमेन्ट निर्यात गर्ने मुलुक भन्छौं, तर भारतीय उपभोक्ताले 500 रूपियाँमा पाउने सिमेन्ट हामीले 816 रूपियाँ तिर्नुपर्ने, उहाँले प्रश्न गर्दै भन्नुभयो। सरकारले छलफल मात्रै गरेर बस्दा उद्योगलाई महँगो मूल्यमा सिमेन्ट बिक्री गर्न समय मिलिरहेको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो, आजको गोर्खापत्र दैनिकमा सगरमाथा संवादको क्षति शीर्षकको सम्पादकीय छापिएको छ। जलवायु परिवर्तन र यसको असरले विश्वलाई निरन्तर चिन्तित तुल्याउँदै गएको छ। अझ महत्वपूर्ण पक्ष त जलवायु परिवर्तनको कारक नबनेका नेपाल जस्ता विकसित मुलुक सबैभन्दा बढ़ी प्रताड़ित हुँदैछन्। औद्योगिक क्रान्तिपछि जीवाश्म इन्धनको बढ़ी दोहन गरी विकास र समृद्धिको चरम शिखरमा पुगेका धनी मुलुक नै अहिलेको जलवायु संकटको मूल कारक हुन्। तर अहिले पनि विश्वमा जीवाश्म इन्धनको खोज, अन्वेषण, उत्पादन, प्रयोग र व्यापारका हिसाबले अग्रणी मुलुक जलवायु परिवर्तन र यसका असरबारे सघन रूपले चिन्तित देखिन सकेका छैनन्। संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेकै दिन पेरिस सम्झौताबाट अमेरिका फिर्ता भएको घोषणा गर्नुभयो। सन् 2045 कार्बन उत्सर्जनलाई शून्यमा झार्ने अनि विश्व तापमानलाई पूर्व औद्योगिक अवस्थामा फर्काउने विश्वव्यापी लक्ष्यमा यसले नराम्रो धक्का दिन सक्ने अवस्था उत्पन्न भएको विश्लेषण हुँदै आएको छ। सगरमाथा संवादको क्षितिज शीर्षकमा गोर्खापत्रको सम्पादकीयको यो एक अंश थियो। कारोबार दैनिकमा सुस्थ अर्थतन्त्रको प्रभावमा घर जग्गा कारोबार शीर्षकको सम्पादकीय प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा आमाको दूध अमृत समान शीर्षकको सम्पादकीय छापिएको छ। कान्तिपुर दैनिकमा निर्यात वृद्धिमा नेपाली उत्पादनकै वर्चस्वको अपेक्षा शीर्षकको सम्पादकीय देखिन्छ। अन्नपूर्ण पोस्टमा निर्वाचन प्रणालीमा स्वागत योग्य सुधार शीर्षकको सम्पादकीय लेखिन्छ भने नागरिक दैनिकमा विकराल वायु शीर्षकको सम्पादकीय छापिएको छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।